नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटिसिचिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले माओवादी केन्द्र र नयाँ शक्तिद्वारा चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गर्ने घोषणा। देशलाई समृद्धिको बाटोमा हिँडाउन एकता गर्नु परेको नेताहरूको दावी।
चुनाव र पछिल्लो राजनीति बारे छलफल गर्न कांग्रेसको कार्य सम्पादन समितिको बैठक भोलि। चुनाव अघि माओवादीले सरकार नछोड्ने।
प्रदेश र प्रतिनिधि सभाको चुनावमा 1,54,00,000 भन्दा धेरै मतदाता मतपत्र छपाईको काम शुरू।
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई दिइने। गुरूत्वाकर्षणको लहर पत्ता लगाउनु वर्षकै उत्कृष्ट योगदान ठहर।
र एसियाली इन्डोर खेलकुदमा नेपालका केही खेलाड़ीले भाग लिन नपाएको बारे छानबिन गर्न समिति गठन।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-63-794 98550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा तालमेल र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका छन्। तीन दलले आज पत्रकार सम्मेलन मार्फत चुनावी एकता हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरेका हुन्। तीन दलका अध्यक्षले 6 सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिमा माओवादी नेतृत्वको सशस्त्र विद्रोहलाई बहसमा लैजाने, प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा एमाले 60 र माओवादी केन्द्रले 40% उम्मेद्वार उठाउने, चुनावमा सकेसम्म सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्ने, पार्टीको नाम फेर्ने, आगामी चुनावपछिको सरकार र पार्टी नेतृत्व अलग अलग व्यक्तिले गर्ने उल्लेख गरिएको छ। सहमति पत्रमा लोकतान्त्रिक शक्तिसँग चुनावी सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा 2/3 बहुमत ल्याउने उद्घोष तीन दलीय गठबन्धनले गरेको छ। सहमति पत्रमा 8 एकता संयोजन समिति गठन गरिएको उल्लेख छ। समितिमा एमालेबाट 4, माओवादीबाट 3 र नयाँ शक्तिबाट 1 प्रतिनिधि रहनेछन्। सहमति पत्रमा हस्ताक्षर गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन कसैका विरूद्ध नभई नेपाली नागरिकको आकांक्षा अनुसार गरिएको दावी गर्नुभयो।
नेपाली जनताको आकांक्षा हो, नेपालको आवश्यकता हो हाम्रो एकता। हामीले त्यसै गरी चुनावी तालमेलको पनि घोषणा गरेका छौँ, त्यसमा पनि हामी सहमत भएका छौँ। हाम्रो यो चुनावी तालमेल यो कुनै पनि कुरा कसैका विरुद्ध छैन, नेपालको पक्षमा छ, नेपाली जनताको पक्षमा छ र नेपाली जनताको आकांक्षा हो, नेपाली जनताको चाहना हो यो।
चुनावपछि बन्ने सरकारले देशको हितमा काम गर्दै सन्तुलित विदेश सम्बन्ध कायम गर्ने ओलीको भनाइ छ।
अवांछित अस्वस्थ कुनै प्रकारका गतिविधिहरू त्यस सरकारले हुन दिँदैन। त्यता जान्छ देश भने किन पिर गर्ने? अत्यन्त जिम्मेवार ढंगले सन्तुलित छिमेक सम्बन्ध, मैत्रीपूर्ण छिमेक सम्बन्ध, बराबरीको हैसियतमा छिमेक सम्बन्ध, स्वतन्त्र राष्ट्रको हैसियतले त्यस मर्यादामा रहेर त्यस अनुसारको छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध हामी सञ्चालन।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउने योजना निकै मेहनतपछि सफलताको नजिक पुगेको उल्लेख गर्नुभयो। वहाँले अरू दललाई पनि चुनावी सहकार्य गरेर अघि बढ़न आह्वान गर्नुभयो।
यो खालि कम्युनिष्टहरूको बीचमा मात्रै तालमेलको कुरासँग यो सम्बन्धित छैन। पार्टी एकता पक्कै पनि कम्युनिष्टहरूको बीचमा पार्टी एकता गर्ने हामीले निर्णय गरेका छौं, तर चुनावी तालमेलमा हामी कम्युनिष्ट मात्रै भनेका छैनौं। हामीले लोकतान्त्रिक शक्ति र त्यस्ता परिवर्तनका पक्षधर अन्य सबै शक्तिहरूसँग पनि तालमेलको निम्ति अपील गरेका छौं। यो पार्टी एकताको हाम्रो पहल र अनि चुनावी तालमेलको उद्देश्य नेपाली कंग्रेस का विरूद्ध छैन भन्ने कुरा पनि म प्रश्न गर्न चाहन्छु।
यस्तै नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले केही दशकभित्रै सम्पन्न देश बनाउन एकता थालिएको उल्लेख गर्नुभयो।
देशलाई केही दशकभित्र विकास र समृद्धिको एउटा उचाइमा पुर्याउने त्यो आज हामीलाई आवश्यकता छ। नयाँ संविधानको रक्षा गर्दै यो निर्वाचनमा स्पष्ट बहुमत मात्र होइन, दुईटै बहुमत ल्याएर यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कायम गर्दै राष्ट्रिय राजनीतिक स्थिरता र देशलाई समृद्धिको नयाँ युगमा पदार्पण गराउने अपेक्षा नेपाली जनताले गरेका छन्। हो, यही आवश्यकता पूर्ति गर्न आज नेपालका प्रमुख दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल हामी एक भएर अगाडि बढ्ने जुन प्रतिबद्धता गरेका छौं।
यसबीच सत्ता साझेदार दल माओवादी केन्द्रले चुनाव अघि सरकारबाट नबाहिरिने बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पारेको छ। प्रधानमन्त्री देउवासँग आज दुईपटक भेटेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग चुनावी तालमेल मात्र भएको र तत्काल सरकारबाट नबाहिरिने प्रतिबद्धता जनाउनु भएको हो। प्रचण्डले कसै न कसैसँग तालमेल गरेर चुनाव लड्ने पार्टीको तयारी अनुसार एमालेसँग तालमेल गरेको तर अहिलेकै सरकारले चुनाव गराउने भएकाले आफूहरू सरकारबाट नबाहिरिने बताउनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। चुनावी तयारी र पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल गर्न बिहान 11 बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्य सम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो।
संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर 5 का सांसद अभिषेक प्रताप शाहले पार्टी छोड्नु भएको छ। कपिलवस्तुको तौलीहवामा पत्रकार सम्मेलन गरेर नेता शाहले मधेस र मधेसी नागरिकको हितमा पार्टी नेतृत्वले काम गर्न नसकेको, सधैं सत्तामोहमै अल्झिएको भन्दै पार्टी त्यागेको घोषणा गर्नुभएको हो। पार्टी नेतृत्वले मधेसलाई 2 नम्बर प्रदेशमा मात्रै सीमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउँदा रकम लिने गरेको, मधेस आन्दोलन बाट पार्टी नेतृत्वमा रहेका मधेसी नेताले अकुत सम्पत्ति कमाएको आरोप उहाँले लगाउनु भएको छ। शाह नजिकका नेताहरूले उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरिरहेको बताएका छन्।
आउँदो मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको लागि आजदेखि मतपत्र छपाईको काम शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्न शुरू गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो कार्तिक 5 गतेभित्र प्रदेश र केन्द्र अनुसार 337 प्रकारका मतपत्र छापिनेछ। प्रत्यक्षतर्फको भने कार्तिक 8 गते उम्मेद्वारलाई चुनाव चिन्ह दिएपछि मात्र मतपत्र छाप्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। चुनावमा खटिने कर्मचारीका लागि आजदेखि अभिमुखीकरण शुरू भएको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले मतपत्रको छपाईको अनुगमनकर्ताका लागि अभिमुखीकरणको शुभारम्भ गर्नुभयो।
यसैबीच निर्वाचन आयोगले आउँदो मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ। आयोगको आज बसेको बैठकले मतदाता नामावली आयोगको वेबसाइटबाट सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा 1,54,27,731 मतदाता रहनेछन्।
सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सिटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अङ्ग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली, ज्ञानेश्वर, काठमाडौँ।
फोन 01-44-15-234, 98-5-11-49-240।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिद्वारा चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गर्ने घोषणा, चुनाव र पछिल्लो राजनीतिबारे छलफल गर्न कांग्रेसको कार्य सम्पादन समितिको बैठक भोलि, प्रदेश र प्रतिनिधि सभाको चुनावमा 1,54,00,000 भन्दा धेरै मतदाता लगायतका खबर प्रस्तुत
गर्यौं। सुनौली र पोखरा जोड्ने गरी 50 वर्ष बनेको सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सड़क खण्ड मृत्यु मार्गको रूपमा चिनिन्छ। धूले पहिरोसँगै झर्ने ढुंगाले सड़कमा गुडेका गाड़ी पूर्ने क्रम रोकिएको छैन। गएको हप्तादेखि कहिले रोकिने र कहिले खुल्ने भइरहँदा दशैंको बेला हजारौं यात्रुले पाउनुसम्मको दुःख पाए। सुनौ पाल्पाबाट उज्यालो सहकर्मी देव बचभैयाको रिपोर्ट।
बुटोलबाट तानसेन पस्ने गेट भन्दा झण्डै 50 मिटर अगाडि माथिबाट खसेका ठूला ढुङ्गा सहितको पहिरो पन्छाउने काम भइरहेको छ। सड़क माथि हेर्दै रिङ्गट लाग्ने पहाड़ छ। खाल्डा खुल्लीका कारण गाड़ीले उचाल्ने र पछार्ने गर्दा 100 मिटर तलबाट बगिरहेको तिनाउ खोलामा खसिन्छ कि भन्ने डरले खुब सताउँछ। के हिउँद के बर्खा, ढुङ्गा सहितको पहिरोले ज्यानै लिने भएकाले यो बाटोलाई ज्यानमारा बाटो भन्ने गरिन्छ। पाल्पाका प्रमुख जिल्लाधिकारी बाबुराम गौतम:
निरन्तर पहिरो आगवाई गर्छ, एकाएक ढुङ्गाहरू माथिबाट सिधै बाटोमा खस्छन्। कहाँ कतिखेरबाट ढुङ्गा आउँछ भन्ने कुरो पनि थाहा हुन्न। मलाई के लाग्छ भने यहाँबाट बुटोल जाँदाखेरि त्रासमय मानसिकता बोकेर हामी यात्रा गर्छौ। यहाँ
राजमार्ग भए पनि सड़क साँगुरो छ, मोडै नपुग्ने घुम्ती धेरै छन्, ग्रेड मिलेको छैन, चालकले अगाडिको बाटो मात्रै हेरेर पुग्दैन, कति बेला ढुङ्गा खस्ने हो भनेर माथि पनि हेरिरहनु पर्छ। 25 वर्ष यता यो बाटोमा 1,000 भन्दा बढीले ज्यान गुमाएका छन् भने 500 बढी घाइते भएका छन्। गएको महिना यही सड़कमा ज्यान गुमाएका तानसेन टक्सा टोलका गृहपति साक्यका छोरा नवनी साक्य:
त्यो बाटो चाहिँ नि वर्षै पछि एउटा मान्छे हान्छ, यसपालि मेरो बुवा फर्किनु भएन, मेरो बुवा पहिरोमा परेर बित्नु भयो, मैले जे दुःख पाएँ त्यो दुःख अरूले नभोगोस्, सक्दोसम्म पर्मानेन्टली या छिटो सोलुसन निकाल्नु पर्यो।
कुहिरे भीरको रूपमा परिचित सिद्ध बाबाको बाटो बनाउने बेलामा धेरै विस्फोचन गराएकाले चट्टान कमजोर बनेको र गाडीको सामान्य थर्काईले पनि ढुङ्गा झर्ने गरेको जानकारको भनाइ छ। बुटोल पाल्पा आउजाउ गर्न वैकल्पिक बाटो नभएकाले बुटोलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, बागलुङ, पर्वत लगायतका ठाउँ जान यही सड़क प्रयोग गर्नुपर्छ। यो सड़कको विकल्पको खोजी नभएको पनि होइन, वैकल्पिक सड़कको प्रगति के भइरहेको छ त? सड़क डिभिजन कार्य पाल्पाका इन्जिनियर पवित्र मरि आचार्य:
सिद्धार्थ राजमार्गको दोबान चिडियाखोला खण्ड चाहिँ जियोलोजिकल्ली चाहिँ हेभी रक फल एरिया छ। त्यो खण्डमा चाहिँ डिभिजन सड़क कार्यालयले वैकल्पिक मार्ग अन्तर्गत दोबान, नुवाकोट र बेलवास त्यसलाई चाहिँ हामीले चाहिँ अगाडि टेन्डरको प्रोसेसबाट चाहिँ हामी निर्माण कार्यको अगाडि बढाइसकेका छौँ। र सिद्धबाबाको वैकल्पिक मार्गको सँगसँगै पूर्वतिर चाहिँ हामीले चाहिँ रामपुर, मित्याल, अरुण खोला चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ सम्भावित अध्ययन गरी निर्माण कार्य अगाडि बढाइरहेका छौँ। र त्यसै गरी चाहिँ मास्टरीबाट झडेवा, गोठादी हुँदै खैरानी, त्यसपछि हामीले चाहिँ पश्चिम पाल्पाको लागि चाहिँ सालझण्डीबाट सुगुरे ढुङ्गा, छहरा, हार्थोकसम्मको लागि चाहिँ हामीले चाहिँ निर्माण कार्य अगाडि बढाइरहेका छौँ।
दैनिक 5,000 जति गाडी गुन्ने पाल्पा बुटोल सड़क मर्मतका लागि वर्षेनी करोड़ रूपियाँ खर्च त भइरहेको छ, तर वर्षेनी यात्रुले ज्यान गुमाउने र सड़क अवरूद्ध हुँदा शास्ति पाउने समस्या भने जिउका त्यौ छ।
यो राष्ट्रिय ध्यान जान जरुरी छ। हामी प्रमुख जिल्ला अधिकारीले, प्रहरीको प्रमुखले, सड़क डिभिजनको यहाँको प्रमुखले मात्रै गरेर यो चाहिँ सम्भावना मैले देख्दिन र हामीले के भन्ने हो भने अनुरोध गर्ने हो यहाँबाट। त्यसैले मलाई लाग्छ राष्ट्रिय ध्यान यसमा जरुरी छ।
दशैं मनाउन काठमाण्डु बाहिर गएकाहरू फर्कन थालेसँगै काठमाण्डु उपत्यकामा चहल पहल बढ़न थालेको छ। बाहिर गएका यात्रु फर्किएसँगै पसलहरू खुल्न थालेका छन् भने काठमाण्डुमा गाड़ीको चाप पनि बढ़दै गएको छ। दशैंको विदा सकिएपछि आजदेखि सरकारी कार्यालय पनि खुलेका छन्। तर दशैं मनाउन गएका सबै कर्मचारी आइ नपुगेकाले सरकारी कार्यालयमा चहल पहल भने खासै छैन। देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घुमेपछि साथी विष्णु विश्वकर्माको रिपोर्ट।
म यहाँ चाहिँ कर्मचारी प्रशासन शाखामा केही कुरा बुझ्नको लागि आएको थिएँ र म शाखामा जाँदैछु। दसैँको विदा लगत्तै कर्मचारी आउनु भएको छैन, ठ्याक हुन्छ हुँदैन, काम भए राम्रो हुन्थ्यो, टाढाबाट आएको।
सिंहदरबार प्रवेश गर्ने दक्षिण ढोकामै भेटिएका बागलुङका अर्जुन शर्मा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जान लागेका शर्मा दशैं लगत्तै कर्मचारी आइपुगे कि पुगेनन् भन्ने अन्यलमा हुनुहुन्छ। टाढाबाट कामका लागि सिंहदरबार पुगेका उहाँ जस्ता धेरै सेवाग्राहीमा यस्तै अन्यल थियो। दशैंको विदा सकिए पनि धेरै सरकारी कर्मचारी कार्यालयमा आइपुगेका छैनन्। नजिक भएका कर्मचारी आए पनि घर टाढा पुगेका कर्मचारी गाड़ी लगायतका समस्याका कारण आउन नसकेको कृषि विकास मन्त्रालयकी कर्मचारी लक्ष्मी खड्का बताउनुहुन्छ।
नजिक हुने भए त प्राय प्राय आइरहनु भएको छ सबैजना। हामी आएका छौँ, दसैँ बजे आएका हौ हामी। अब अलि धेरै टाढा पुगे, कैलाली कञ्चनपुर पुगे त फेरि आउनलाई गाडीको नि समस्या छ, टिकट पाइराख्नु भए हुँदैन।
अरू बेला सेवाग्राहीको भीड़भाड़ हुने स्थानीय विकास, भूमि सुधार, कृषि विकास लगायतका मन्त्रालय पनि सुनसान देखिन्छन्। कर्मचारी भएका कार्यकक्षमा पनि सेवाग्राही नभएपछि धेरै कर्मचारी फुर्सदमा छन्। दशैंपछि कार्यालय खुलेको पहिलो दिन भएकाले कार्यालयमा कर्मचारी नआएको ठानेर पनि सेवाग्राही नआएको हुन सक्ने स्थानीय विकास मन्त्रालयका कर्मचारी मनोज विश्वासको अनुमान छ।
सेवाग्राही त कोही पनि आएछ, कर्मचारी मात्रै आएछ, अहिलेसम्म कोही पनि आएछ। अब अहिले के जान्छ, सेवाग्राही आफै काममा व्यस्त छन्, उनीहरू दुई दिनको लागि को आउँछ त।
विदाको समय सकिए पनि कार्यालय आउन ढिलाइ गर्ने सरकारी कर्मचारीको पुरानो बानीका कारण सेवाग्राहीले भने शास्ति खेप्नु परेको छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। युरोपियन युनियनले नेपालका बाढ़ी प्रभावितका लागि 9,85,00,000 रूपियाँ सहयोग गरेको छ। दक्षिण एशियाका बाढ़ी प्रभावितका लागि छुट्याइएको 20,00,000 युरो मध्येबाट नेपाललाई 8,00,000 युरो सहयोग विनियोजन गरिएको ईयूले जनाएको छ। यो रकम बाढ़ी प्रभावितका लागि आवास, खाद्यान्न, पानी तथा सरसफाई, स्वास्थ्य सेवा लगायतमा खर्च गरिनेछ। सहयोग रकम ईयूको नागरिक सुरक्षा तथा मानवीय सहायता संचालन विभाग मार्फत खर्च गरिने समेत ईयूले विज्ञप्ति मार्फत जनाएको छ।
आमरण अनसनमा बसेका डाक्टर महेश कुमार गजुरेलको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आज माइतीघर मण्डलामा धरना दिएका छन्। 7 दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि सरकार र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले चासो नदिएपछि ध्यानाकर्षणका लागि धरना दिइएको संघका सदस्य मोहन घिमिरेले जानकारी दिनुभयो। आंशिक शिक्षकलाई करार गर्नुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार कीर्तिपुरमा 7 दिनदेखि आमरण अनसन बसेका डाक्टर गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उहाँको स्वास्थ्यको रेखदेख गरिरहेका डाक्टरले बताएका छन्।
स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ बीच भएको सहमतिप्रति चिकित्सा क्षेत्रका 11 संस्थाले असहमति जनाएका छन्। सरकार र संघ बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेन्टल एसोसिएशन लगायत 11 संस्थाले आन्दोलन जारी राख्ने बताएका हुन्। सहमतिमा विरोध जनाउँदै उनीहरूले हातमा कालो पट्टी र टाउकोमा हेलमेट लगाएर सेवा दिइरहेका छन्। ती संस्थाले सरकार र संघ बीच भएका सहमति कार्यान्वयन गर्ने क्रममा हरेक समितिका सरकारी र गैर सरकारी चिकित्सकबाट 40 वर्ष मुनिका एकजना चिकित्सक समावेश गराइनुपर्ने, चिकित्सकलाई दुर्व्यवहार गर्नेलाई बिना धरौटी जेल हाल्नुपर्ने लगायतका माग गरेका छन्।
धादिङमा फैलिएको डेंगू नियन्त्रणका लागि 20 जना स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको छ। धादिङको सदरमुकाम धादिङ बेसी र आसपासका क्षेत्रमा फैलिएको डेंगू नियन्त्रणका लागि आजदेखि प्रत्येक घरमा स्वास्थ्य कर्मीको टोली पुगेर लामखुट्टे बस्ने ठाउँमा विषादी छरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। त्यहाँ एक हप्तामा डेंगू लागेका 20 जनाको उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको र केही बिरामीको जिल्लामै उपचार भइरहेको कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिनुभयो।
बैतडीमा दशैंको बेला बलि चढ़ाइएका राँगा व्यवस्थापन नहुँदा समस्या भएको छ। बैतडीको डिलासैनी गाउँपालिका साथ दामी गाउँको लोखाड़ी मन्दिरमा दशैं मेलाको अवसरमा बलि चढ़ाइएका राँगाको सिनो व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएर महामारी फैलिने अवस्था सृजना भएको छ। अष्टमीका दिन 65 राँगाको बलि चढ़ाइएको लोखाड़ी मन्दिरमा अझै केही राँगा बाटो छेउमै फालिएको छ।
सीधाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर। फोन नम्बर 6680029, 98143408, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। चीनमा हुन लागेको 19 औं नेशनल कंग्रेसको लागि रसुवागढ़ी नाकामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सभाको समयमा तिब्बतीहरू चिनिया भूमिमा प्रवेश गरी चीन विरोधी गतिविधि गर्न सक्ने भएकाले सीमा नाकामा सुरक्षा व्यवस्था कड़ा पारिएको हो। आउँदो कार्तिक 1 गते हुने सभाका लागि नेपाल तथा चीनतर्फ सीमा नाकाको सुरक्षा व्यवस्था स्थानमा कडाई गरिएको रसुवाका प्रमुख जिल्लाधिकारी हिरादेवी पौडेलले बताउनुभयो।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथबाट जमसमका लागि छुटेको बस दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। G1-55-29 नम्बरको बस ब्रेक फेल भई कागबेनीमा दुर्घटना हुँदा विराटनगरका गणेश सुवेदी, चालक बागलुङका खेमबहादुर बुढा मगर र किर्तिपुरका शर्मिला दुलालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ।
सर्लाहीमा खोलाले बगाउँदा 3 जनाको ज्यान गएको छ। आमा र 2 छोराछोरी हराइरहेका छन्। गैराती लालबन्दी नगरपालिकाको लखनदेही खोलाले बगाएका लालबन्दी नगरपालिका नेत्रगंजकी भीममाया काफले, हरिपुर नगरपालिकाका रामदेव शाह र कृतिका ढुंगानाको शव भेटिएको प्रहरीले जनाएको छ। हराइरहेका आमा भवानी ढुंगाना, छोरा किस्मत ढुंगाना र छोरी 1.5 वर्षकी कृतु ढुंगानाको आज दिनभर खोजी गरिए पनि नभेटिएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
एमाले माओवादी केन्द्र र नयाँ शक्ति बीच चुनावी तालमेल घोषणा भएको खबर पढेपछि ट्वीटरमा भीम उपाध्याय प्रश्न गर्नुहुन्छ कि नेपाल अब दुई दलीय राजनीतिक लोकतान्त्रिक देश बन्ने दिशातिर लम्कदै गरेको हो।
यसै विषयमा द्रोण मरासिनी भन्नुहुन्छ, पार्टी तालमेल र एकीकरणको कुरा राम्रै हो तर यहाँ दल मिलेपछि फेरि फुटिहाल्ने पुरानै समस्या हो। विकासका लागि युरोप र अमेरिका जस्तै दुई वा तीन पार्टी हुनु त आवश्यक पनि छ।
बोयर जातको बाख्रा पालन व्यवसाय चितवनमा शुरू भएको र एउटै बाख्राको मूल्य 4 लाख भन्ने खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा दिलु घिमिरे लेख्नुहुन्छ, एउटा बाख्राको मूल्य नै 4 लाख हो भने त्यसको 1 किलो मासुको मूल्य कति? यो त अति नै महँगो भएन र?
लोकतन्त्रवादी मिलेर जानुपर्छ भन्ने कांग्रेस महामन्त्री शशांक कोइरालाको भनाई उज्यालोमा पढेर फेसबुकमा निरज शर्मा लेख्नुहुन्छ, एमाले र माओवादी मिलिसके अब कांग्रेस पार्टीले पनि मिल्ने दलसँग एकता गर्दै जानु पर्यो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन पनि सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टंक ढकाल र लक्ष्मण कार्की। अब विदेशका खबर। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 3 जना वैज्ञानिकलाई संयुक्त रूपमा दिइने भएको छ। वैज्ञानिकहरू रेनर वेइस, किप थ्रोन र बेरी वारिसलाई गुरूत्वाकर्षणको लहर पत्ता लगाए बापत संयुक्त रूपमा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। गुरूत्वाकर्षणको लहर भन्नाले कुनै पनि वस्तुको तन्किने र खुम्चिने प्रक्रियाबीचको समयलाई बुझिन्छ। नोबेल पुरस्कार विजेता तीनै जना वैज्ञानिकले पुरस्कार बापत जनही 8,31,000 पाउण्ड पाउनेछन्।
बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीलाई स्वदेश फिर्ता पठाउन म्यानमार र बंगलादेशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गरिने भएको छ। बंगलादेश पुगेको म्यानमारको सरकारी प्रतिनिधि मण्डलले रोहिंग्या शरणार्थीको समस्या समाधानका लागि संयुक्त समूह बनाउने सहमति गरेको बीबीसीले जनाएको छ। दुवै पक्षबीच रोहिंग्या शरणार्थीलाई फिर्ता लैजानेबारे छलफल भएको समाचारमा उल्लेख छ। सेनाको दमन र हिंसाका कारण म्यानमारको रखाइन प्रान्तबाट भागेर 4 लाख भन्दा बढ़ी रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भारतको सिक्किममा पर्सीदेखि शुरू हुने गवर्नर्स गोल्ड कप फुटबलमा नेपालको मनाङ मर्स्याङदी क्लबले प्रतिस्पर्धा गर्ने भएको छ। गान्तोकको पालजोर रंगशालामा हुने प्रतियोगितामा मनाङले सिधै क्वार्टर फाइनल खेल्नेछ। मनाङले पहिलो खेल अक्टोबर 10 खेल्नेछ। प्रतियोगितामा 12 टोली सहभागी हुने आयोजकले जनाएको छ।
तुर्कमेनिस्तानमा भएको एसियाली इन्डोर खेलमा नेपालका केही खेलाड़ीले भाग लिन नपाएको बारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदले समिति गठन गरेको छ। परिषदका बोर्ड सदस्य गंगा बहादुर थापाको संयोजकत्वमा बनेको 5 सदस्यीय समितिले 10 दिनभित्र प्रतिवेदन बुझाउने परिषदका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो। भदौ 31 गतेदेखि असोज 11 भएको प्रतियोगितामा बुद्धिजालका मोनालिसा खम्बु र मदन कृष्ण कायस्थ, मुआइथाईका नवराज गुरूङ र कुरास खेलका दीपक सन्त्यालले समयमा खेलस्थलमा नपुग्दा प्रतिस्पर्धा गर्न पाएका थिएनन्।
ताजिकिस्तानको दुसानवेमा आयोजना हुने 5 अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन 2 सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले प्रशिक्षक गंगा बहादुर डंगोल र खेलाड़ी श्रीराम मकाजुलाई आज विदाई गर्नुभयो। मकाजुले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। भोलिदेखि शुरू हुने प्रतियोगिता असोज 20 गतेसम्म चल्नेछ।
र खेलका क्रममा घाइते भएपछि स्पेनका एल्वारो मोराटा र वेल्सका ग्यारेथ बेलले विश्वकप छनौटका लागि खेल्न नपाउने भएका छन्। चेल्सीका स्ट्राइकर एल्वारो मोराटा प्रिमियर लीग अन्तर्गत गएको शनिबार म्यान्चेस्टर सिटीसँगको खेलका क्रममा घाइते भएका छन्। तिघ्राको मांसपेशीमा चोट लागेका उनले कम्तीमा 8 हप्ता आराम गर्नुपर्ने डाक्टरले बताएका छन्। घाइते भएपछि उनले विश्वकप फुटबलमा स्पेनको राष्ट्रिय टोलीबाट अल्बानिया र इजरायलसँगको खेल पनि गुमाउने भएका छन्। यस्तै रियल मड्रिडका फरवर्ड ग्यारेथ बेल पनि घाइते भएपछि विश्वकप छनौटमा वेल्सको राष्ट्रिय टोलीबाट जर्जिया र आयरल्याण्डसँगको खेल गुमाउने भएका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले माओवादी केन्द्र र नयाँ शक्तिद्वारा चुनावमा तालमेल र चुनावपछि पार्टी एकता गर्ने घोषणा. देशलाई समृद्धिको बाटोमा हिँडाउन एकता गर्नु परेको नेताहरूको दावी.
चुनाव र पछिल्लो राजनीतिबारे छलफल गर्न कांग्रेसको कार्य सम्पादन समितिको बैठक भोलि. चुनाव अघि माओवादीले सरकार नछोड्ने.
प्रदेश र प्रतिनिधि सभाको चुनावमा 1,54,00,000 भन्दा धेरै मतदाता मतपत्र छपाईको काम शुरू.
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई दिइने. गुरूत्वाकर्षणको लहर पत्ता लगाउनु वर्षकै उत्कृष्ट योगदान ठहर.
र एसियाली इन्डोर खेलकुदमा नेपालका केही खेलाड़ीले भाग लिन नपाएको बारे छानबिन गर्न समिति गठन.
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला. आजको नेपाल दर्पण सकिएको छ. प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ. नमस्कार.